الحمد لله رب العالمين، والصلاة والسلام على سيد المرسلين وخاتم النبيين ورحمة للعالمين وشفيع المذنبين والمخاطب بطه وياسين أبي القاسم محمد. اللهم صل على محمد وآله وعترته الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. اللهم صل على سيما لا بقية الله في الأراضين وحجته إلى العالمين الإمام المنتظر والحجة الثانية شر أجل اللهم له الفرج. أما بعد، فقد قال الله عز وجل في كتابه المبين وقرآنه المتين وقرآنه المجيد وقوله الحق، بسم الله الرحمن الرحيم: لقد من الله على المؤمنين إذ بعث فيهم رسولا من أنفسهم يتلو عليهم آياته ويزكيهم ويعلمهم الكتاب والحكمة وإن كانوا من قبل لفي ضلال مبين. 1442 ہجرا 1442 ہجری کے ایام عزا کا آخری عشرہ، امام بارگاہ علی رضا شارجہ میں ایام عزا کی جو مجالس ہوتی ہے اس سلسلے کا اس سال کا یہ آخری عشرہ ہے، اور اس آخری عشرے کی بھی آج 11ویں اور آخری مجلس ہے. اس مجلس کے ساتھ دو مہینے جو ایام عزا میں ہم نے عزاداری کی ہے، چاند رات سے جو مجالس شروع ہوئی ہیں ان کا سلسلہ مکمل ہو رہا ہے. عزا تو مرتے دم تک ہمارے ساتھ ساتھ ہے، لیکن 1442 ہجرا کے اس ایام عزا کی سلسلے کی آج یہ آخری مجلس ہے. صلوات. پروردگار عالم کا قرآن کریم میں بتایا ہوا ایک ایسا اصول ہے کہ جس اصول پر پورے اسلام کی عمارت قائم ہے، دار و مدار ہے اسلام کا اسی اصول، اور وہ ہے کہ حل جزاء الاحسان الا الاحسان. جب کوئی تم پر احسان کرے تو کم از کم اس کے احسان کا بدلہ احسان سے دے دو، اور کم سے کم جو ہم اس کا بدلہ دے سکتے ہیں وہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کا وہ فرمان کہ من لم یشکر الناس لم یشکر اللہ، جو انسانوں کا شکریہ ادا نہیں کرتا وہ اللہ کا شکر ادا کر ہی نہیں سکتا. یہ منیمم ریکوائرمنٹ احسان کے بدلے کی ہے، ایک تھینک یو دل کی گہرائی سے. اس سال کورونا کی بیماری کی وجہ سے ساری دنیا میں ایام عزا کی مجالس اور اس سے متعلق دیگر تمام پروگرام متاثر ہوئے، لیکن الحمدللہ شارجہ میں عزاداری کا سلسلہ جاری رہا، اور جو بھی اس بیماری کی وجہ سے مجبوری کی وجہ سے ایک کمی سے رہی تو پہلی دعا تو ہماری پروردگار عالم سے یہی ہے کہ جلد از جلد اس بیماری کا خاتمہ کرے، دنیا ایک مرتبہ پھر نارمل ہو، اور دنیا بھر کے امام باڑے خاص طور پر شارجہ میں امام بارگاہ علی رضا دوبارہ اس انداز سے کھل جائے کہ یہاں پر خود مومنین اور مومنات فزیکلی سب عزا پہ آ کے بیٹھے اور یہ عزا کا سلسلہ جاری رہے. پہلی دعا تو ہماری اس حوالے سے یہی ہے، لیکن الحمدللہ اس وقت دنیا بھر کے جو حالات ہیں اور دو مہینے پہلے جب یہ ایام اللہ شروع ہوئے تھے اس وقت جو حالات تھے اس کو دیکھتے ہوئے اس انداز کی عزاداری بھی بہت مشکل محسوس ہو رہی تھی، لیکن یہ عزاداری ہوئی اور اس میں ہمارے دل کی گہرائی سے نکلے ہوئے شکریہ کے حقدار ہیں خود شارجہ کی حکومت، شارجہ کی اتھارٹی، شارجہ کی حکومت کے مختلف ڈپارٹمنٹس جنہوں نے آن لائن مجالس کی اجازت بھی دی اور جہاں جہاں ضرورت ہوئی تو ان کا پورا تعاون بھی، امام بارگاہ کی انتظامیہ کو حاصل رہا، کسی قسم کی کوئی رکاوٹ کوئی پریشانی نہیں ہو، تو واقعا ہم ان کے بھی شکر گزار ہیں۔ اور پھر خاص طور پر ہمارے شکریہ کے حقدار ہیں میجر جاسم ساجوانی، رئیس الاوقاف الجعفریہ الشارقہ، بھرپور طریقے سے اس امام بارگاہ علی رضا کو اپنی پوری عزاداری میں ان کا تعاون رہا۔ اور عزاداری تو میں اس حوالے سے کہہ رہا ہوں کہ یہ پچھلے دو مہینے ہمارے صفِ عزا پہ بیٹھ کر عزاداری میں گزرے، لیکن اس کے علاوہ بھی ہمیشہ سے، اور کورونا آنے کے بعد بھی جو مختلف یہاں پہ پروگرام ہوتے رہے، ماہ مبارک رمضان بھی پورا اسی میں گزرا، اس کے بعد بھی میجر جاسم رئیس الاوقاف الجعفریہ الشارقہ، وہ بھی ہمارے خصوصی شکریہ کے حقدار، پورا انہوں نے تعاون کیا اور بہت بڑا حصہ ہے ان کا کہ جس کی وجہ سے یہ آن لائن مجالس کا سلسلہ جاری رہا۔ اور پھر یہ خالی امام بارگاہ علی رضا کے ساتھ ہی نہیں، شارجہ میں اور بھی کئی امام باڑوں میں عربی زبان میں مثلا مجالس کے سلسلے کو باقی رکھا گیا۔ اگر یہ سپورٹ، یہ پشت پناہی، یہ تعاون الاوقاف الجعفریہ شارجہ کا نہ ہوتا اور ان کے رئیس کا نہ ہوتا تو اس انداز سے شاید یہ عزاداری نہیں ہو سکتی، وہ بھی ہمارے خصوصی شکریہ کے حقدار۔ صلوات۔ اور یہ وضاحت بھی بہت ضروری کہ اگرچہ امام بارگاہ علی رضا شارجہ کی یہ انتظامیہ پتہ نہیں کتنے سالوں سے انتھک محنت کر رہی اور کسی سے کوئی اجر کوئی صلہ نہیں، جن سے اجر و صلہ چاہیے وہ دیکھ بھی رہے ہیں اور وہ دیں گے بھی، لیکن ان کے حوالے سے بھی یہی بات کہ یہ ان کی طاقت میں بھی نہیں تھا، ظاہری اعتبار سے کہہ رہا ہوں، اگر ان کو اتنی اچھی والنٹیئرز کی ٹیم نہ ملی ہوتی، میڈیا کی یہ ٹیم، یہ آن لائن تو عزا کا سارا سلسلہ اب تک یہ میڈیا ٹیم کی انتھک محنتوں سے پہنچا، یہ ایک گھنٹے کے مجلس اب تک پہنچانے کے لیے پتہ نہیں کتنی راتیں ان کی صرف ہوتی، وہ بھی ہمارے شکریہ کے حقدار ہیں، ہماری دعاؤں میں شریک ہیں۔ اور پھر جیسا کہ اس سے پہلے بھی میں نے خود بھی اس عشرے میں عرض کیا اور آپ حضرات بھی بخوبی اس چیز کو جانتے ہیں کہ سارے کاموں کے لیے مالی تعاون بہت ضروری ہوتا ہے، یقیناً دین خدا کا کام رکتا نہیں، یہ ان لوگوں کی خوش قسمتی ہوتی ہے جنہیں اللہ چوز کرتا ہے اور منتخب کرتا ہے اس کام میں حصہ لینے کے لیے، اور وہ اس کی برکتیں اپنی عملی زندگی میں دیکھیں گے بھی۔ لیکن بہرحال عقیدہ ہر ایک کا یہ ہے، پھر ہمت کرنے والے ذرا نسبتاً کم ہوتے ہیں، تو چاہے یہ امام بارگاہ کی انتظامیہ ہو اور چاہے یہ والنٹیئرز اور میڈیا کی، اگر ساتھ ڈونیشن دینے والوں اور مالی تعاون کرنے والوں کا برابر سے سپورٹ نہ ہوتا تو کام نہیں رکتا لیکن خاصا مشکل ہو جاتا۔ ایام اضا کے حوالے سے تو یہ دو مہینے جو کچھ بھی عزاداری آپ کے جس انداز سے بھی آپ کے سامنے پہنچی اور بہترین طریقے سے. ایام اضا شروع ہونے سے پہلے مجھے خود یہ ایک احساس ہو رہا تھا دل اس سال مطمئن نہیں ہوگا. خیر حسین کا جو جتنا بھی غم کرے دل مطمئن نہیں ہوتا, لیکن الحمدللہ ایک حق ادا ہوا اور اس میں ان لوگوں کا بڑا حصہ. لیکن یہ ایام اضا کے علاوہ بھی اس سے پہلے بھی اس امام بارگاہ میں جو پروگرام ہوتے رہے کورونا کے زمانے میں بھی اور اس سے پہلے بھی, وہ مالی تعاون کرنے والے شکریہ کے حقدار, اور آج اس ایام اضا کے سلسلے کی آخری مجلس ہے 1442 ہجرا. نعوذ باللہ امام بارگاہ علی رضا کے پروگرام بند نہیں ہو رہے, وہ تو پورا سال وہ رونقیں بھی رہتی ہے, وہ دین کی خدمت بھی رہتی ہے, اور وہ پورا سال ضرورت پڑتی ہے ان مومنین کرام کی, ان مومنات کی جو مالی تعاون کے ذریعے سلسلے کو آگے بڑھاتے ہیں. اور اتنے سالوں سے سلسلہ چل رہا تو مستقبل کا حال علم غیب ہم میں سے کسی کے پاس نہیں ہے سوائے پروردگار عالم کے یا جس کو اس نے یہ علم خصوصی طور پہ عطا کیا. لیکن مومنین کرام کے ماضی کے تعاون کو دیکھتے ہوئے مجھے قوی امید ہے, بلکہ امید کا لفظ کیوں کہوں, یقین ہے کہ یہ تعاون کرنے والے ایام اضا کے اختتام کے بعد بھی اپنے تعاون کے سلسلے کو اسی انداز سے جاری کریں گے. خدا ان سب کی توفیقات بڑھائے, ان سب کو ہر آفت و بلا و پریشانی سے محفوظ رکھے. عزاداری کی خدمت خصوصی طور پر اور باقی 10 مہینے مقصد عزاداری کی خدمت, دعائے فاطمہ سہرا بھی ان کو ملے, رضائے رسول بھی ان کو ملے, سرکار سید الشہداء کی خدمت کا بہترین اجر و صلہ بھی ان کو ملے. صلوات. اور یہ جو ساری باتیں میں نے ابھی عرض کی, یہ آج جو قرآن کی آیت میں نے تلاوت کی ہے اس کے ایک لفظ کے پس منظر. سورہ آل عمران کی آیت نمبر 164, شاید میں کل غلطی سے آیت نمبر 7 کہہ گیا تھا, وہ تو وہ محکمات اور متشابہ کی آیتیں جو اس سے پہلے ایک بار اس کا تذکرہ آیا تھا کہ قرآن اس اعتبار سے ان لوگوں کو نقصان پہنچا سکتا ہے یا وہ لوگ قرآن سے نقصان اٹھا سکتے ہیں. فَأَمَّا فِي قُلُوبِهِمْ زَيْغٌ, جن کے دلوں میں کجی ہے, تو وہ آیت آل عمران کی 7ویں آیت تھی. تو کل بھی لفظ نمبر 7 میری زبان پہ آ گیا, آیت کا نمبر ہے 164, سورہ ہے آل عمران. عجب اگر آپ اس کے اندر دیکھیں تو مقصد رسالت بیان کرتے ہوئے وہی چار باتیں آئیں. پھر آیت کی تلاوت کر دوں, وَلَقَدْ مَنَّ اللَّهُ عَلَى الْمُؤْمِنِينَ اِذْ بَعَثَ, بَعَثَ یعنی بھیجا, وہی سورہ ہے جمعہ, هُوَ الَّذِي بَعَثَ فِيهِمْ, ان مومنوں میں بھیجا, رسولاً, ایک رسول, من انفسہم, جو انہی میں سے, یتلو علیہم آیات, ہی آیات کی تلاوت کرتا ہے, وَيُزَكِّهِمْ, ان کے نفس کو پاک کرتا ہے, وَيُعَلِّمُهُمُ الْكِتَابَ, انہیں کتاب کی تعلیم دیتا ہے, وَالْحِکْمَةَ, اور انہیں حکمت کی تعلیم دیتا ہے, وَإِن كَانُوا مِن قَبْلُ لَفِي ضَلَالٍ مُبِينٍ, اگرچہ اس سے پہلے یہ کھلی گمراہی میں تھی. تو آیت کے الفاظ کم و بیش وہی جو پہلی مجلس سے سورہ جمعہ کی آیت کو سرنامہ کلام بنا کے چلا تھا, تو جو الفاظ آ رہے تھے, اور بار 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 یہ جملہ میں نے کہا کہ قرآن کریم کی اس آیت میں پیغمبر کے بھیجے جانے کے چار مقصد بیان کیے گئے ہیں, اور یہ آیت چار جگہوں پہ قرآن میں آئی. صرف یہ ہے کہ سورہ بقرہ کی ایک آیت میں اس میں ایک پانچویں چیز آ گئی ہے جس کا بیان کل ہو گیا تھا, لیکن اس پانچویں چیز کو قرآن نے بار بار بیان نہیں کیا کہ اس کی ہمیں اور آپ کو اتنی ضرورت نہیں, اور اس کی وضاحت ابھی ہونے والی. اگر سورہ جمعہ کی آیت کی بھی میں نے کئی دن تلاوت کی, سورہ بقرہ کی آیت کی بھی تلاوت کل ہوئی, سورہ بقرہ کی وہ آیت بھی جو حضرت ابراہیم و اسماعیل کی دعا بن کے آئی تھی، اس کی بھی دو تین دن تلاوت ہوئی. آج خاص سورہ آل عمران کی آیت کا انتخاب کیا گیا ہے، اور میں نے جملہ کہا کہ اس میں ایک لفظ وہ آ گیا جو باقی تینوں آیتوں سے مختلف. منا، ولقد من اللہ، منا سورہ جمعہ میں هو الذی بعث فی الامین، اللہ نے ایک نبی بھیجا. سورہ بقرہ میں دعا ابراہیم میں ہے وَبَثَّ فِيهِمْ رَسُولًا، اے رسول، اے اللہ ایک نبی بھیج. سورہ بقرہ کی دوسری والی آیت جو کل تلاوت ہوئی، کما ارسلنا، جس طرح ہم نے ایک رسول کو بھیجا 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 بھیج، یہی لفظ آ رہے ہیں باقی آیتوں. یعنی جو آیت میں نے آج تلاوت کی، اس کی جو بہنیں تین اور بہنیں، ان میں جب پیغمبر کے بھیجے جانے کا تذکرہ ہے تو بس الفاظ یہی ہے، بھیجا، بھیج، ارسلا، ارسال کیا. یہ والی آیت اس اعتبار سے خصوصی اہمیت کی حامل ہے کہ اس میں اللہ نے بھیجا سے پہلے لفظ منا بڑھا دیا. اور یہ جو میری 1442 ہجرہ کے ایام عزا کے اس چھٹے عشرے کی پہلی مجلس کا عنوان تھا اور آج آخری مجلس، اس میں ذرا سی ایک میچنگ ہو رہی. پہلی مجلس ایک سوال تھی کہ اپنے حبیب کو اس دنیا میں کیوں بھیجا گیا. اچھی سے بری جگہ کسی کو نہیں بھیجا جاتا، خاص طور پر اگر اس سے محبت، ہاں اگر کسی سے محبت نہیں ہے، دشمنی ہے، وہ الگ بات ہے. ایک مشہور کرکٹر آئین بوتھم نے ایک دفعہ کہا تھا نا کہ پاکستان اپنی ساتھ بھیجنے کے لیے بہت اچھی جگہ ہے. یہ اتنے سنجیدہ موضوع میں اتنی بےہودہ بات کیسے آ گئی؟ کبھی کبھی میں بہک جاتا ہوں، بڑھاپا ہے. یہ بھی میں نے احترام کا لفظ استعمال کیا، ورنہ تو کہنا چاہیے تھا کہ کبھی کبھی میں سٹھیا جاتا ہوں، اور وقت گزرنے کے ساتھ یہ چیز بڑھے گی، یا اللہ بلا لے گا اور یا یہ چیز بڑھے گی. تو خیر، فی الحال بات یہ کہ اللہ جس حبیب سے اتنی محبت کرتا، جس کے طفیل میں ساری کائنات بنائی، جس کی رضا مندی کے لیے اللہ ایک طرح سے تڑپ رہا ہے کہ والا سو فیوتی کرب کا فتر، اس کو یہاں کیوں بھیجا؟ تو جو کیوں بھیجا پہ تو بات ہو رہی ہے، لیکن یہاں پہ آخری مجلس میں یہ یاد دلا دیا جائے کہ یہاں پہ اللہ نے یہ بات کہی تھی. وَلَقَدْ مَنَّ اللَّهُ، مَنَّ احسان، مَنَّ کے معنی احسان کرنا. اردو میں بھی یہ لفظ کبھی استعمال ہوتا ہے، کسی میں منت، نیکی کر کے کسی پہ منت نہ دھرنا، نیکی کر کے کسی پہ احسان نہ جتا. منا کے اصلی معنی احسان. اس آیت میں اللہ نے کہا کہ اگر ہم نے اپنے رسول کو بھیجا تو ہم نے تمام مومنوں پہ ایک احسان کیا ہے. اسے معمولی چیز نہ سمجھنا، اللہ تم پر احسان کر رہا ہے کہ اپنے حبیب کو عرش الہی سے اس فرش زمین پہ بھیج رہا ہے. اور اسی چیز کو ذہن میں رکھ کے آج کے مجلس کے آغاز میں میں نے تذکرہ کیا ان لوگوں کا کہ جنہوں نے واقعاً کسی نہ کسی طرح ہم لوگوں پہ اس ایام عزا کے حوالے سے احسان کیا. کہ اللہ نے یاد دلائے، یعنی یہ اتنی بڑی نعمت اللہ نے بھیجی ہمارے لیے، اور اپنے حبیب کو اتنے بڑے امتحان میں مبتلا کیا، وہاں سے یہاں بھیجنا. کہ اللہ نے کہا، اسے معمولی بات نہ سمجھو، لقد من اللہ علی المومنین، اللہ نے خاص ایک احسان کیا ہے صاحبان ایمان پر. یہ احسان، ہم جن چیزوں کو احسان سمجھتے ہیں وہ تو بہت چھوٹی چیزیں ہیں. روٹی مل گئی، پانی مل گیا، کپڑے مل گئے، رہنے کا مکان مل گیا، سر چھپانے کا ٹھکانہ مل گیا، ایک اچھی سواری مل گئی، گاڑی مل گئی، اصل احسان یہ ہے. اور یہی اصل احسان یہ ہے، اسی لیے اسی حوالے سے اتمام نعمت کا لفظ آتا ہے کہ سب سے بڑی نعمت تو یہ ہے. ابھی اللہ نے ایک احسان کیا اور اپنے حبیب کو ہمارے درمیان بھیجا. अजब एक एहसान जो किया, तो मजलिस के शुरू में जो बात मैंने कही थी वही दोहरा दूं, भाई जब एहसान किया है तो हल जजाउल एहसान इल्ला एहसान, एहसान का कम से कम बदला यह है कि तुम भी एहसान करो। और हम क्या एहसान करें, उसमें कम से कम यह है कि लम यशकुर नास लम यशकुर इल्लाह, जो बंदे का शुक्र अदा नहीं करता वो अल्लाह का क्या शुक्रिया अदा करेगा, इनका शुक्रिया अदा करो। मकसद रिसालत में बात हो रही है लेकिन आज बात यहां पे आई कि बाकी चीजें तो बाद में होंगी, पहले इस एहसान को मानो, हल जजाउल एहसान इल्ला एहसान पे अमल करो और कम से कम दिल की गहराई वाला एक थैंक यू। अब हम किस तरह से इनका थैंक यू अदा करें, तो दो बातें इसमें बहुत वाज़ेह हैं। ऐसा होता है हम लोगों के साथ, और वो यह है कि किसी मोमिन ने बड़े खुलूस के साथ दावत दी। अब मैं तो अपनी बहुत सारी बीमारियों के बिना पे दावतें कबूल करना बंद कर चुका हूं, इसलिए लोग कितना ही यकीन दिला है कि मौलाना नहीं सब डाइट का इंतजाम होगा और ये होगा और वो होगा, लेकिन दावत में बेहतियाती हो ही जाती है, क्योंकि मैं एक तजुर्बेकार मरीज भी हूं। तजुर्बेकार मरीज बाज औकात ना तजुर्बेकार डॉक्टर से भी बेहतर आपको मशवरा दे सकता है अगर वो दयानतदार। तो अब ये कहा जाता है कि बीमारियों में मसला डाइट का नहीं होता, डाइट होती है क्वालिटी ऑफ फूड, क्वांटिटी ऑफ फूड भी कंट्रोल होनी चाहिए, ये नहीं कि आपने सारी डाइट की चीजें खाई लेकिन बेताहशा खाई। तो अब दावतों में आमतौर पे बातें हो रही हैं, गुफ्तगु हो रही है, गपशप हो रही है, हाथ बढ़ ही जाता है, इसलिए मजबूरी, एक शरई मजबूरी, तो खैर उसको छोड़े, कौन सा मैं आपकी दावतों में जा रहा हूं, कौन सा आप मुझे बुला रहे हैं। लेकिन मैं कह रहा हूं कि जब आज के मुकाबले में सेहत थी, जवानी थी, दावतें होती थी, अभी दावतें हुई बाज औकात बाज जगहों पे लोग बहुत एहतमाम कर लेते थे, एक दावत, कोई इसमें शादी नहीं, कोई वलीमा नहीं, कोई बर्थडे पार्टी नहीं, खास इस गुनाहगार की एक दावत ऐसी 52 डिशेस बनाई थी घरवाली ने, खाना तो दूर की बात, गिनती नहीं कर पाया मैं। अब वह खुलूस अकीदत मोहब्बत, मैं क्या हूं, मैं किसी को क्या दे सकता हूं, क्या देता हूं, वैसे ही बड़ा बद अखलाक हो बदतमीज किस्म का आदमी मशहूर हो बहुत ही गोशा नशी, ये तो वही जो दो दिन पहले की हदीस आई थी कि जो अगर हमारी कोई खिदमत कर रहा है तो वो सिर्फ अल्लाह की वजह से, वो मुझे ये समझ रहा है सही समझ रहा है कि गलत, कि दीन खुदा के खिदमत गुजार है, इनकी खिदमत करने से अल्लाह खुश हो, ये है अल्हुब्बु फिल्लाह वल्बुग्ज़ु लिल्लाह। वो जो दो दिन पहले बात आई, आज बात फैला नहीं रहा हूं, ये तो वक्त बहुत तेजी से निकला जा रहा है। तो अब यह है कि इतने सारे खाने और बहुत अच्छे अच्छे खाने, खाली तादाद ही ज्यादा नहीं है, उसका मेयार भी बहुत अच्छा है। तो आपने बड़ा एहतमाम कर लिया, बड़ी आपने जहमत उठाई, अब हम किस तरीके से आपका शुक्रिया अदा करें। उन्होंने कहा मौलाना बस हर चीज को इस्तेमाल कर लीजिए, हर चीज खा लीजिए, बस यही आप शुक्रिया हो। अक्सर लोग कहते जाओ या और कुछ नहीं चाहिए, आप खा ले, पसंद कर ले, तारीफ करें ना करें, खा ले, यही शुक्रिया। तो अल्लाह का रसूल, अल्लाह कह रहा हमने एहसान किया इस हबीब को भेजकर, ऐ खुदा इसका क्या शुक्रिया अदा करे, का कुछ और शुक्रिया अदा ना करो, बस इसकी बताई हुई बातों पे अमल कर लो, यही इसका थैंक यू हो गए। अब वो नहीं होता, दाढ़ी नहीं रखे, खुदा बंदा ये बता दे क्या शुक्रिया अदा कर ले इस हबीब का जिसने हम पर इतना बड़ा एहसान किया, हिजाब नहीं करेंगे, करेंगे भी तो पाकिस्तान जाके नहीं करेंगे, बंबई जाके नहीं करेंगे, कम से कम शुक्रिया। ये जब एक आम आदमी अपनी दावत में बुला के कहता है कि मौलाना बस आपका थैंक यू यही है कि आप ये चीजें खा ले, हमारा दिल खुश हो जाएगा। जो मैंने बिल्कुल शुरू मजलिसों में एक वाकया पढ़ा था, छोटा सा वाकया भी क्या था, दाढ़ी मुंडवाने वाला यही सोच ले कि मैं किसी बंदे का दिल नहीं दुखा रहा, अल्लाह के रसूल का दिल दुखा रहा, उन्होंने हम पर एहसान किया, ये हुक्म हमें बताया और हम इस पे भी अमल करने को तैयार नहीं। तो ये तो हुआ लकद मन्ना। आज असल जो मकसद है रिसालत है उससे पहले बतौर तमीन लफ्ज मन्ना की वजाहत है कि अल्लाह ने अगर एहसान किया है तो कम से कम इस एहसान का हम जैसे कमजोर लोग क्या शुक्रिया अदा करें। तो कहा कम अज कम पहला शुक्रिया तो कि जो उसने बताया उस पर अमल ही कर लो, और दूसरा शुक्रिया वो यह है कि कुल ला असअलुकुम अलैहि अजरन इल्ला अल-मवद्दता फिल कुर्बा, जो कुरान की आयत का। और ये जो दो महीने हम सफ़े अज़ा पे बैठे और जिस अंदाज से भी हमने इन मुश्किल तरीन हालात में भी आजादारी के सिलसिले को जारी रखा, ये भी एक थैंक यू है पैगंबर की उन कोशिशों और मेहनतों का, ये भी एक बदला है हल जज़ाउल एहसान इल्ला एहसान सूरह आल इमरान के उस लफ्ज का कि लकद मन्नल्लाहु, ये मन्नल्लाहु का एक बदला है मुख्तसर सा। ये हमारी आजादारी, हमने किसी पे एहसान नहीं किया, हम तो सिर्फ एक थैंक यू कहने जा रहे हैं उस रसूल वाले रसूल, क्योंकि रसूल ने कहा मेरी आल से मवद्दत करना ये मेरा शुक्रिया। और फिर साथ में हमें, यानी जो जुमला मैं कहने जा रहा हूं बहुत ढूंढा जुमला है लेकिन क्या करूं, घड़ी की सुइयां मुझे इतना परेशान कर रही हैं कि बना सवारने जाता हूं काफी वक्त निकल जाता है। कि अगर अवामी जबान में बात कर रहा हूं माजरत के साथ, बहुत ही खुश किस्म की और कोई जिसके अंदर अपील ना हो इस अंदाज की भी मजलिस हो रही, फिर भी हम आके बैठ जाते हैं, हम इस वक्त शुक्रिया अदा करने आए अल्लाह के रसूल का उनके कुर्बा से मवद्दत करके। जैसा कि मुझे याद है कि जब एक नौजवान ने मरहूम आगा खुई को खत लिखा था, यह बात है 71-72 की, बिल्कुल आगा खुई की मर्जियत उतने बड़े पैमाने पे शुरू हुई थी। अब बहुत सारी चीजें आज 50 साल के बाद जो हर बच्चे को नौजवान को इस तरह से मालूम है तो टेकन फॉर ग्रांटेड ले रहा शरीयत को, आज से 50 साल पहले वो माहौल नहीं था, तकलीद नहीं जानते थे लोग, खुम्स नहीं जानते थे लोग, बहुत से वाजिबात नहीं जानते थे लोग, दाढ़ी भी एक उस जमाने में जानते ही नहीं थे, सुन्नत है और सुन्नत का मतलब रखो रखो ना रखो ना रखो। तो उसने यह खत लिखा था कि मेरी दाढ़ी जो निकली है ये बहुत अजीब गरीब किस्म की निकली है, कुछ बाल है कुछ बाल नहीं है, कहीं है कहीं नहीं है, बहुत बदनुमा नजर आ रही, और जो बार्बर है हजाम है हल्लाक है वो कहता है कि एक बार दाढ़ी शेव करो दो तीन बार तो ये फिर बहुत कायदे से निकलेगी, ये दाढ़ी रखने में मुझे बड़ी शर्मिंदगी हो रही है, लोग मजाक उड़ाते हैं किस्म किस्म की बातें कहते हैं। तो वैसे ही दाढ़ी दुश्मन माहौल था, आजकल तो दाढ़ी फैशन में, और फिर अगर वो वाली दाढ़ी हो जो बिल्कुल जब आगाज जवानी में बाद बच्चों के निकलती, तो आगे खुई का जवाब यही था, अंदाजा तो होता ना कि बच्चे का सवाल है, उसने तो खुद भी लिख दिया क्या इसी दाढ़ी का जो सवाब है इस दाढ़ी का वो सवाब उन दाढ़ियों का भी नहीं जिसको तुमने, अब ये मेरे जुमले हैं, जिसको तुम एक मिसाल बना रहे कि वैसी दाढ़ी मुझे चाहिए खूबसूरत, क्योंकि वो दाढ़ी रखो अब पता नहीं वो अल्लाह के लिए रखी है कि फिर उसमें खूबसूरती आ गई, ये दाढ़ी जो रखोगे बदशक्ल बदनुमा मजाक उड़ाने वाली ये तो 100% अल्लाह के लिए रखी जा रही है और तो इसका कोई मकसद ही नहीं। तो अब अय्याम अज़ा में हमारे यहां खास तौर पर जब ऑनलाइन मजालिस हो रही हो ना तो लोगों के पास च्वाइस बहुत होता, फिजिकल इमामबाड़े में जाना हो तो जो इमामबाड़े में है उसी को सुनना, अल्हम्दुलिल्लाह शारजा में कितने सालों से आ रहा हूं, यहां के मोमिनीन का जज्बा यही, ये अज़ा खाने को रौनक बख्शते हैं, अज़ा खानों में आते हैं, इस अज़ा खाने में आते हैं, इससे गरज नहीं कि कौन पढ़ रहा, वो उसके लिए आ भी नहीं रहे, वो तो आ रहे हैं लकद मन्नल्लाह पर अमल करने के लिए, अल्लाह के रसूल का एक थैंक यू अदा करने के लिए। और इंशाल्लाह बहुत जल्द हमारी दुआ है कि इसी अंदाज से आप आएंगे अज़ा खानों में, लेकिन जब ऑनलाइन मजालिस हो तो जरा सा आदमी के लिए एक मसला यह हो जाता है कि एक वक्त में दुनिया में कई जगह आपको मजलिसें मिल रही हैं और बहुत ही आम खतीब से लेके टॉप के खतीब और शोरा आफाक तो अब इसको सुने उसको सुने बराबर ही है क्योंकि घर में बैठे हुए, लेकिन उसके बावजूद थैंक यू अदा करना है तो आएगा मोमिन इसे, चाहे कोई भी पढ़ने वाला। और यहां तो इमाम बारगा अली रजा, मैं तो पहले दिन से ही हैरान था कि पहले अशरे से लेकर पांचवें अशरे तक तो इंतखाब कितना अच्छा था। हुज्जत इस्लाम मौलाना ज़ैगम रिज़वी साहब ने आपकी खिदमत की, हुज्जत इस्लाम मौलाना मोहम्मद अली नकवी साहब, खतीबे अहले बैत अल्लामा हसन कुमैरी साहब, हुज्जत इस्लाम मौलाना साजिद वकील साहब, हुज्जत इस्लाम हाफिज इर्तिज़ा साहब, ये इंतजामिया की भी मेहनतें हैं। और यह है कि अब जो नौजवान खुतबा का एक सिलसिला एंड अच्छा नहीं किया उन्होंने, लेकिन खैर चले मुझे सवाब मिल गए। तो ये जो सफियादा पे आके आप बैठ रहे हैं, ये ख्याल किए बगैर ये कौन पढ़ रहा है, क्योंकि आप उसके लिए नहीं आ रहे, आप उनके लिए आ रहे हैं जिनके लिए आना लकद मन्नल्ला की प्रैक्टिकल तफसीर है, हल जजाउल एहसान है, वो प्रैक्टिकल थैंक यू। लेकिन अब इसके बाद आगे बढ़ो, इस आयत में खुदा ने शुरू में नजर रख दी कि ये एक एहसान है, याद रखो। पहली मजलिस हबीब को क्यों दुनिया में भेजा, वो मकसद आ रहे हैं, लेकिन भेजना खुद एक एहसान। और फिर चार मकसद बता, अब मैं इसको बहुत मुख्तसर कर रहा हूं एक माजरत के साथ। मैं ये बात बार बार क्यों कहता हूं कि मैं बहुत पुराने जमाने का हूं, इसलिए कि जो मैं मिसालें देता हूं वो तो अपने जमाने की ही दूंगा। अब जैसे आजकल दुनिया का जो एजुकेशन सिस्टम है काफी काफी तरक्की कर गया, मॉडर्न हो गया। अब हमारे जमाने के अंदर जो एजुकेशन सिस्टम था उसी की मिसाल मैं दे रहा हूं। मजमे में कुछ ऐसे लोग भी होंगे मेरी उम्र के होंगे या बहुत ज्यादा फर्क नहीं होगा, तो वो तो समझ जाएंगे, चाहे बच्चों के लिए मुश्किल हो। और हो सकता है कि वाकई इंडिया पाकिस्तान में अभी भी यही सिस्टम, लेकिन ये ओ लेवल और ए लेवल और पता नहीं क्या मॉडल, तो पता नहीं क्या क्या चीजें, मेरी तो समझ में भी नहीं आती। हमारे यहां होता था मैट्रिक, उसके बाद होता था इंटर, उसके बाद होता था मसलन ग्रेजुएशन बीए बीएससी बीकॉम, फिर मास्टर्स एमए एमएससी, ये तालीम के मराहिल। और मैट्रिक में फेल हो गया वो इंटर में नहीं जाए, और जो इंटर में फेल हो गया वो फिर ग्रेजुएशन के में दाखिला नहीं मिलेगा, और जो वहां रह गया तो भी मास्टर्स में नहीं जाए। अब बाज औकात तो था कि नहीं पास भी हो गए लेकिन नंबर कम आ गए, तो अगले जो इस तालीम का मरहला है उसमें आपको दाखिला नहीं मिलेगा। अब मैंने इस वक्त आपको चार मरहले वो बताए जिससे मैं गुजरा हूं। मैंने खुद मैट्रिक किया, मैंने खुद इंटर किया, मैंने खुद ग्रेजुएशन किया, मैंने खुद मास्टर्स किया। अब ये चार मरहलों से गुजरा हूं, लेकिन मैंने देखा कि जो मैट्रिक में मेरे साथ थे इंटर में कम रह गए, और जो इंटर के साथ ही थे ग्रेजुएशन में और कम रह गए, और मास्टर्स में और कम रह गए। जिंदगी के मुख्तलिफ मराहिल में वो लोग बिछड़ते गए, या तो अच्छे नंबर नहीं आए, या उनके घर के हालात ऐसे थे कि उनको अपनी तालीम छोड़ के कहीं जॉब करना पड़ा। देखिए ये बातें मैं ये फजूल नहीं कर रहा हूं, ये मैं आज मौजू को समेटने के लिए ये मिसाल दे रहा हूं। कुरान करीम चार आयतों में जो चार मकसद बता, यतलू अलैहिम आयात ही व युज़क्कीहिम व युअल्लिमुहुमुल किताब, जो हमारा असल मौजू था, वल हिक्मा, और जो असल मौजू चार, ये समझिए तालीम के चार मरहले। यतलु अलैहिम आयात ही, वो आयात की तिलावत करता है, ये समझिए मैट्रिक है। वह युज़क्कीहिम, नफ्स को पाक करता है, समझिए ये इंटर। वह युअल्लिमुहुमुल किताब, फिर किताब की तालीम देता है, ये समझिए वो ग्रेजुएशन में दाखिला ले रहा। वल हिकमत, ये समझिए कि मास्टर्स। अब ये चार मरहले तालीम के, और वही तरीकाकार दुनिया के बहुत से मुल्कों में मैट्रिक तक की तालीम सबके लिए फ्री भी है, लाजिम भी। फ्री होना अलग चीज है, कहीं जरूर हासिल करना पड़ेगी, वरना वालिदैन को सजा मिलेगी। तालिबे इल्मों को मैट्रिक तक के जो तालिबे इल्म को जबरदस्ती पकड़ के लाया जाए। मैंने अपनी आंखों से एक नहीं कई वाकयात देखे कि इंग्लैंड में स्कूल आवर्स के अंदर पुलिस वाले शॉपिंग सेंटर्स और सड़कों पे घूम रहे होते हैं, और जो उस एज का बच्चा वो अगर नजर आए तो पूछते हैं कि स्कूल टाइम में तुम यहां कैसे हो, जबरदस्ती, क्योंकि मुझे वहां का ये सिस्टम तो नहीं पता कि वहां पे जो मैट्रिक या इंटर है वो ए लेवल ओ लेवल क्या है, लेकिन मैं बात कर रहा हूं लाजिम है तालीम हर एक को लेना, फ्री भी है लाजिम भी, ताकि मुझे एक बहाना होता है कि जी हम तो हैसियत नहीं रखते, मेरे बचपन में यही था, बहुत से पढ़ने के शौकीन मैट्रिक भी नहीं कर पाते थे, फीस देने की हैसियत नहीं थी। तो अब ये चार मरहले जो यहां तालीम के, ये कुरान कहता है रसालत की। पहला मरहला यतलु अलैहिम आयात है, ये आयात की तिलावत करता, ये समझे मैट्रिक, ये सबके लिए लाजिम, आयतों की तिलावत वो करेगा रसूल सबके लिए, मोमिन को भी सुनाएगा, मुसलमान को भी सुनाएगा, काफिर को भी सुनाएगा, मुशरिक को भी सुनाएगा, बुत परस्त को भी सुनाएगा। ये पहला मरहला जो पैगंबर की वफात की मजलिसों में मैंने बताया कि काफिर भी आके सुनते हैं, मुशरिक भी आके सुनते हैं, पैगंबर सहने काबा में बैठ के आए थे सुनाते हैं, यहां पे मक्के में आने वाला हर आदमी मौजूद होता। अच्छा, अब जो इसमें पास हो गए वो अगली क्लास में जाएंगे, जो इसमें फेल हो गए, एक बहुत बड़ा शरई और फिकही मसला, उसूल फिक्र का मसला मैं बहुत सरसरी छेड़ के आगे बढ़ रहा हूं। हलिल कुफा यु आकबून अलल फुरू कमा यु आकबून अलल उसूल, मैं कुछ तशरीह भी नहीं कर रहा हूं, आज वक्त भी नहीं, लेकिन ये पहली क्लास है, यतलु अलैहिम आयात, सब तो सुनने आया है, सुनाएगा रसूल, तुम सुनने को तैयार ना हो तब भी वो सुनाएगा, सहने काबा में बैठ के वो सब खुशी से नहीं सुन रहे थे जो तालियां पीट रहे हैं और नारे लगा रहे, सहने काबा में बैठ के वो सब खुशी से नहीं सुन रहे थे जो तालियां पीट रहे हैं और नारे लगा रहे, लेकिन सुनाए, ये उसकी जिम्मेदारी। उसके बाद अब जो इस क्लास में फेल हो गए खत्म हुआ, अब उनसे इतना पैगंबर का ताल्लुक नहीं रहा, वो उनको सुनाता रहेगा जो मैट्रिक में फेल हो गया, दोबारा रिपीट, फिर रिपीट, फिर रिपीट, फिर रिपीट, लेकिन अभी वही मरहला। इसके बाद आएगा, अब जो कामयाब हो गए वो पहुंचे इंटर यूजक की, अब उनके नफ्स को पाकीजा करेगा। अब नफ्स को पाकीजा करना खुद एक कशरा है कम अज कम, वरना तो पूरी जिंदगी हो सकती बयान हो सकती। चुनाचे नफ्स को पाकीजा करने वाली जो चीजें, उनमें अक्सर में आप देखेंगे खिताब होता है मोमिनों से, या यो लजीन आमनू अकीम उसला, सबसे ज्यादा नफ्स को नमाज पाक करती है मोमिनों से कहा जा रहा है। आयतों की तिलावत में अय्युहन्नास अय्युहन्नास ए इंसान, अब बात आ रही है मोमिनों से, या अय्युहल्लज़ीन आमनु कुतिबा अलैकुमुस्सियाम, रोजा है मोमिनों से, ज़कात तो नमाज के साथ ही आता है, या अय्युहल्लज़ीन आमनु ज़कात है मोमिनों से, खुम्स की आयत वालमु अन्नमा गनिमतुम मिन शैइन फइन्नल्लाह खुमसहु इन कुंतुम तुमिनूना बिल्लाह, अगर तुम मोमिन हो तो खुम्स दो, खास तौर पर जो मुस्तकिलात अकली हैं उनको छोड़कर, ये शरई अहकामात हैं ये सब नफ्स पाक करते हैं। ये अब सेकंड क्लास है इंटर की, जो मैट्रिक पास करके आया है, यतलु अलैहिम आयाते ही आयते उसने सुनी तवज्जो दी, वो दूसरी क्लास में आया युजक की है। बिल्कुल हार्ड एंड फास्ट किस्म की इसको मिसाल ना समझिए कि आप स्कूलों की पूरी मिसाल यहां लेके आ जाए, लेकिन एक बात समझाने के लिए ये बेहतरीन मैंने तरीका पाया, इससे पहले भी मैं इस पे बातें कर चुका हूं। अब ये दूसरी इंटर में आ गए जिनका नफ्स पाक, अब नफ्स पाक कर रहे हैं रसूल, कुछ पास हो गए इसमें, उनके नफ्स पाक हो पाकीज़ा हो, बहुत से फेल हो गए, आयतें तिलावत कर ली, आयतों की तिलावत सुन ली, कलमा पढ़ लिया, इस्लाम में आ गए, मैट्रिक पास करना क्या मतलब, कलमा पढ़ के इस्लाम में आ गए, अब इंटर की क्लास है, पाक किया जा रहा है, पाक नहीं हो रहा, पैगंबर के ही जमाने में है, आयतों की तिलावत सुन चुके हैं, कलमा पढ़ चुके हैं, लेकिन यह मजाक उड़ा रहे हैं, या वाजिबात को तर्क कर रहे हैं, या उन चीजों पर शक व शुबा जाहिर कर रहे हैं, वो तो हर क्लास में होता है, कुछ पास होते हैं कुछ फेल, जो फेल हो गए वो वहीं रह गए, और जो पास हो गए इसमें वो आ गए तीसरी क्लास में ग्रेजुएशन, अब वो बी ए बी एस सी बी कॉम उसमें आ गए, उन्हें तीसरी क्लास के, अब उनको किताब की तालीम दी जाएगी, جو میں نے اشارہ بھی کیا کہ کتاب بہت اہم چیز ہے لیکن ہر کس و ناقص کو نہیں پڑھائی جا سکتی. ہمارے یہاں کوئی آ جائے جس نے نہ میٹرک پڑھا ہو نہ انٹر پڑھا ہو, سیدھا جا کے کہے کہ میں گریجویشن کرنا چاہتا ہوں, اجازت نہیں ملے گی. تو اب یہ کتاب کی تعلیم ہر ایک کو نہیں دی جا رہی, یہ دی جا رہی ہے جن کا نفس پاک ہو گیا وہ یہ کتاب کی تعلیم حاصل کر رہے ہیں. اب اس کے اندر پیغمبر نے سب کو پڑھایا, کچھ لوگ اس قابل تھے کہ کتاب کو انہوں نے سمجھ لیا پاس ہو گئے, کچھ تھے کہ نہیں وہ نفس پاک ہے لیکن بیچارے ذہنی اعتبار سے جو ہمارے یہاں ہوتا ہے کہ ایک مقلد ہوتا ہے مجتہد بن جاتا ہے. لیکن بات بہت پھیلانا نہیں چاہتا ہوں, جو اس میں فیل ہو گئے پہلے دو مرحلوں میں کامیاب ہو گئے, وہ کلمہ پڑھ کے اسلام لا چکے, ایمان لا چکے, تزکیہ نفس کر کے کی کلاس میں آ چکے ہیں, عادل ہو گئے, اب کتاب کی کلاس میں آئے عالم بننے کے لیے, نہیں بن سکے عالم تو ان کا انجام خراب نہیں ہوا لیکن وہ وہیں رک گئے. اور جو کتاب کے امتحان میں پاس ہو گئے پھر آخری ہے حکمت کا امتحان, یہ آخری, یہ ماسٹرز کی کلاس, اس میں وہی چنے ہوئے لوگ جائیں گے جو کتاب کی کلاس میں پاس ہوئے, سلمان فارسی جیسے, یونس ابن عبد الرحمن جیسے, زکریا ابن آدم جیسے. معصوم کی حدیث ہے نا کہ تمام اصحاب رسول میں افقہ الناس سلمان فارسی, فقہ علم دین, سلمان کے علم پر اتنا ذکر نہیں ہوتا لیکن معصوم نے, اور پھر یونس ابن عبد الرحمن جن سے آٹھویں امام نے کہا تھا کہ تم جا کے لوگوں کو مسئلے بتاؤ. ہمارے یہاں اصحاب امام کی کیٹیگریز ہیں, ایک تو اصحاب امام ہیں سب اچھے, امام کے اصحاب کی بات ہو رہی ہے منافقوں کی بات نہیں, اصحاب امام, پھر ان میں کچھ حواری, کچھ کے لیے لفظ آیا یہ باب الامام ہے, آپ کو امام تک پہنچانے والے, یہ کون ہے جو کتاب کے کلاس میں پاس ہو کر آخری کلاس حکمت والی میں آئے, جس کے لیے دو فرمان کافی, ایک اللہ کا ایک مولا کا. وَمَنْ يُوتِ الْحِكْمَتَ فَقَدْ أُوتِيَ خَيْرًا كَثِيرًا, جسے حکمت ملی ہے اسے خیر کثیر ملا, خیر نہیں خیر کثیر, حکمت. اور مولا کی نہج البلاغہ کے آخر کی حدیث, مولا نے علم پر کتنا زور دیا لیکن یہ حدیث الحکمت و ضالت المومن, حکمت تو مومن کی کھوئی ہوئی چیز ہے, جہاں سے مومن کو ملتی ہے وہ لے لیتا, یہ خاص مومن کی میراث ہے. تو اب یہ چار کلاسز, اس میں آخری کلاس حکمت کی, اس کے آگے پھر ایک عام انسان کی طاقت ختم ہو جاتی ہے, پھر معصوم کی منزل آتی ہے وَيُعَلِّمَكُمْ مَا لَمْ تَكُونُوا تَعْلَمُونَ, جہاں علم ما کان و ما یکون عطا کیا جاتا ہے, خلقت آدم سے پہلے سے شروع ہو کر قیامت تک کے حالات بتائے جاتے ہیں, لیکن جو کہ وہ کلاس میں ہم لوگ جا ہی نہیں سکتے تو قرآن نے خالی ایک جگہ اس کا تذکرہ کر کے چھوڑ دیا, اور جہاں ہم جا سکتے ہیں وہاں قرآن نے بار بار بتایا یہ میٹرک ہے, یہ انٹر ہے, یہ گریجویشن ہے, یہ ماسٹرز. اور یہاں پہ رک کے ایک بات مختصراً اور عرض کر دوں, اور پھر ایک اور مختصر بات, اور آج کی مجلس مکمل ہوگی, اور ایک طرح سے میرا یہ اشرہ جو تو کر کے مکمل ہو جائے گا. اب بعض اوقات جب کوئی آدمی بالکل جاہل ہو, یا دنیا کی مثال دے رہا, بالکل جاہل ہو, او ظاہر کرے کہ میں بہت پڑھا لکھا ہوں تو ایسے لطیفے ہوتے ہیں, اور پاکستان میں باقاعدہ حکومتی پیمانے پر ہوئے لیکن میں اپنی مجلس کو آج کے دن ادھر ادھر نہیں لے جانا چاہتا. ایک صاحب سے پوچھا کہ آپ نے کتنا پڑھا, کہا میں نے گریجویشن کیا, سن لیا ہوگا انداز سے پتہ چل گیا ان کو کچھ نہیں آتا, کسی نے چھیڑنے کے لیے کہا, اور میٹرک کہانی اب آئندہ سال ارادہ ہے کہ میٹرک بھی کروں, وہ ان کے انداز سے سمجھے کہ شاید میٹرک بی اے کے بھی بعد ہوتا, ہاں انشاءاللہ آئندہ سال میں میٹرک بھی کر لوں. ارے بھائی جب تم نے میٹرک نہیں کیا تو گریجویشن کہاں سے کر لی, یہ بات میں خاص وجہ سے کہہ رہا ہوں. اب جیسے انٹر کے بعد اب بہت اچھے نمبر آئے تو آپ میڈیکل کالج میں جا کے ڈاکٹر بنتے ہو, پھر آگے سرجن, بہت اچھے نمبر نہیں ہے तो फिर यह है कि भी फार्मेसी में लोग चले जाते हैं, लड़कियां नर्सिंग में चली जाती हैं, या आमतौर पर वो होते हैं ना जो उधर नहीं जा पाते। और अगर कोई अच्छा उस्ताद, अब वो देख बहुत तवज्जो से मिसाल सुनिएगा, कोई अच्छा उस्ताद वो देख रहा है कि तालिबेल में सलाहियत बहुत है, वो मास्टर्स कर सकता, किसी वजह से वो तालीम को अधूरा छोड़ रहा है। अधूरा छोड़ने का मकसद एक इंटर किया कि कुछ छोटा मोटा कोर्स करके वो चाहता है कि जॉब शुरू करूं, शायद उसके घर के ऐसे हालात है इतना ब्रिलियंट कि वो सर्जन भी बन सकता, मास्टर्स भी कर सकता। मैं खुद जानता हूं अपने स्कूल के पीले स्कूल के बास टीचर्स को, बड़े हमदर्द होते थे जिस जमाने में हमने पढ़ा है। ट्यूशन तो छोड़े, कोर्स मुकम्मल करा के फिर मैट्रिक के एग्जाम से पहले वो एक्स्ट्रा क्लासेस लिया करते थे अपने घर से आकर, एक पैसा फीस लिए बगैर, जो अपनी जिम्मेदारी स्कूल की वो पूरी अदा की। उसके बाद तो उसमें मैं जानता हूं एक थे मेरे साथी, बहुत ही होशियार थे और तरक्की कर सकते थे, घर के हालात ऐसे थे। उन्होंने इंटर के बाद, उस जमाने का तरीका था आज के बच्चे नहीं समझे, किसी ऑफिस में जॉब करना थी तो टाइप एंड शॉर्ट हैंड सीखा। ये तो दोनों चीजें दुनिया से उठ गई है जब से कंप्यूटर आया, वरना पहले यही तरीका था कि इंटर कीजिए, टाइपिंग शॉर्ट हैंड सीखिए और उसके बाद आपको किसी ऑफिस में जॉब मिल जाएगी या गवर्नमेंट के डिपार्टमेंट पे आप LDC क्लर्क लग जाएंगे, फिर UDC होंगे, फिर ऑफिस सुपरिंटेंडेंट होंगे और जिंदगी गुजर जाएगी। उन्होंने देख लिया कहीं पर टाइपिंग की क्लास, हैरान होकर कहा तुम यहां कैसे, तुम्हें तो इतनी सलाहियत है तुम्हें वहां जाना चाहिए। का क्या करें, घर के हालात ऐसे हैं और मैं इतनी फीस अफोर्ड नहीं कर सकता। ये मैं अपने टीचर्स की बात कर रहा हूं, दुनियावी तालीम के, दीनी तालीम वाले भी नहीं जा खौफे खुदा होता। उसने कहा फिक्र ना करो, मैं तुम्हारी फीस दू, मैं देख रहा हूं तुम्हें कितनी सलाहियत, तुम छोड़ो इसे, तुम जाओ और उस मकसद को पूरा करो, जाके MBBS करो जब तुम्हें यहां दाखिला मिल सकता। और उसको बहरहाल उन्होंने, अब मुझे नहीं पता वो सर्जन बना स्पेशलाइजेशन, लेकिन कम अज कम उसको ग्रेजुएशन करा दिया, यानी यही MBBS। ये हमदर्दी, ये अपनी औलाद की तरह से समझना था अपनी अपने स्टूडेंट को, तो वो इधर नहीं तो उधर नहीं। कोई जरूरत नहीं कोई छोटा मोटा कोर्स करने की, जो इंजीनियर नहीं बन जाते पॉलिटेक्निक में जाके डिप्लोमा कोर्स करते थे। अब आप कहेंगे आज मौलाना को सूझी क्या, कहां की हाँ करें, नहीं बहुत आजकल हमारी कौम में एक मसला पैदा हो रहा है, इसलिए मुझे यह कहना पड़ा दर्द दिल। वो यह है कि कुछ चीजें ऐसी होती है ना जो सुनने में बड़ी इंटरेस्टिंग और दिलचस्प लगती, और कुछ चीजें ऐसी होती है जो बहुत अहम होती है लेकिन बहुत ही खुश्क लगती। खैर, तो बात यह हो रही थी ये मर्जियत के हवाले से कि सबसे आखिरी मंजिल आती है हिकमत। ये हर एक को तालीम नहीं दी जाती, सेलेक्टेड लोग होते, चूजन लोग होते। ये इमाम के जमाने में थे तो सलमान फारसी थे, ये इमाम के जमाने में थे तो यूनुस इब्ने अब्दुल रहमान थे, ये इमाम के जमाने में थे तो ज़करिया इब्ने आदम थे, और ये जो आज के जमाने में तो ये मर गए। इनको इनका इल्मे किताब भी होता है, इल्मे हिकमत भी होता। तो रसूल वही पे बात खत्म हो गई, रसूल का कम से कम एहसान ये, थैंक यू, कि आदमी उनकी बातों पर अमल करे, उनके अहले बैत का हक अदा करे, और जिसको इन्होंने आखिरी क्लास तक पहुंचाया है उससे इस्तेफादा करे। बस बहुत जल्दी मैं बात खत्म कर रहा हूं, और इसमें खास तौर पर एक बात का ख्याल रखना कि सारा रसूल का थैंक यू खत्म हो जाता है अगर पेट में रिस्क हराम आ जाए, क्योंकि रसूल ने रिस्क हराम को एक लम्हे के लिए बर्दाश्त नहीं किया, और अहले बैत की मोहब्बत ला असलकुम अलैहि अजरन इल्ला अल-मवद्दत फिल कुर्बा, अगर पेट में रिस्क हराम आ जाए तो मवद्दत फिल कुर्बा खत्म हो जाती है। यानी ये रिस्क हराम पैगंबर के थैंक यू को खत्म करने का सबब बनता। लकद मुलियत बुतूनकुम मिन अल-हराम, कल ही तो मैंने पढ़ा, और हमारे यहां रिस्क हराम कई ऐसे तरीकों से आता है जो हमें पता भी नहीं। اب اس کو بیان کرنے کا وقت نہیں ہے, لیکن اشارتاً دو باتیں. اشارتاً, نمبر ایک, جب کسی کا انتقال ہوتا تو مراجع کیا کہتے ہیں, علماء کیا کہتے ہیں, یعنی اب مراجع علماء کہیں گے تو پھر جو لوگ ان سے چھڑتے ہیں, اسلام کیا کہتے ہیں, رسول کیا کہتے ہیں, اس کی میراث تقسیم ہوگی چار مرحلوں کے بعد. اس سے پہلے نہ بیٹے کا حق ہے, نہ بیٹی کا حق ہے, نہ ماں کا حق ہے, نہ باپ کا حق ہے, نہ شوہر کا حق ہے, نہ بیوی کا حق ہے. نمبر ایک, پہلے اس کے کفن دفن کا ضروری خرچہ. اب ہر ہر مسئلے کی تشریح میں 15-15 مسائل ہیں, وہ پہلے معلوم کیجئے پھر عمل کیجئے, لیکن پہلے کفن دفن کا خرچہ, اسی میں اگر ختم ہو گیا سب کچھ میراث ختم تو ختم. نمبر دو, اس کے بعد اس کے قرضوں کی ادائیگی. اگر قرضے ہی اتنے ہیں کہ اسی میں اس کی ساری جائیداد ختم ہو گئی, بیٹا نہیں کہے کہ باپ نے اتنا کمایا, بینک میں اتنا چھوڑ کے گئے, مجھے کچھ نہیں ملا, نہیں ملا کچھ. اس کے ساتھ تیسرا مرحلہ, اس کے ساتھ اس کے حج, اگر واجب حج تھا. ویسے تو علماء حج کو قرضوں ہی کا ایک حصہ مانتے ہیں, لیکن جو کہ عام آدمی شاید یہ فرق محسوس نہ کر سکے, اس کے ذہن میں قرضے ہوں وہ پیسے والے, تو کہا کہ حج, اگر اس پر حج واجب تھا اور اس نے نہیں کیا, کہ حج کا تو اتنا بڑا آج کل خرچہ ہو گیا ہے, تو اسی میں آدھا بینک بیلنس نکل جائے گا, مجھے کیا ملے گا, کچھ نہیں ملے گا, تمہارا کیا حق. نمبر چار, پھر مرنے والے کی وصیت, اور پھر وصیت کے بعد جو بچ جائے گا وہ ہے وارثوں کا. اب اس میں ذرا بھی اگر گڑبڑ کی تو پیٹ حرام سے بھر گیا. یہ بہت لمبا مسئلہ تھا, مجھے تفصیل سے بتانا تھا, نہیں بتا. نمبر دو, جو میرے اعتبار سے زیادہ اہم مسئلہ ہے گلف والوں کے لیے, وہ یہ کہ بہت سے گھروں, سب جگہ نہیں, بہت سے گھروں پیسہ یہاں سے کمایا جاتا اور پھر اپنے وطن میں بھجوایا جاتا. کہیں کہیں ایسا سسٹم, کیا وہ ایک باپ ہے اور خاندان کا بڑا زندہ ہے تو سارا پیسہ اس کو بھجوایا جا رہا ہے, بیوی بچوں کا مہانا خرچہ, لیکن پیسہ ہے, اب وہ اسی سے باپ کاروبار کر رہا ہے, اسی سے جائیداد خرید رہا ہے, اسی سے سارے مسئلے ہیں, لیکن یہ طے نہیں ہو رہا ہے کہ تم اپنے باپ کو یہ پیسہ کس حیثیت سے بھجوا رہے ہیں. کیا اس کے پاس اپنا پیسہ جمع کرا رہے ہیں, باپ بینک ہے کہ پیسہ میرا ہے آپ صرف جمع کیجیے, یا باپ کو قرضہ دے رہے کہ میں قرضہ دے رہا ہوں آپ استعمال کیجیے بعد میں اتنا ریٹرن کیجیے, یا یہ باپ کے ساتھ ایک نیکی یعنی ہبا کر رہے ہو کہ بس یہ آپ کے لیے ہے آپ استعمال کیجئے بعد میں دیکھیں گے. اب نتیجہ کیا ہوتا ہے کہ وہ باپ مر گئے, اس نے مکان بھی بنایا, اس نے کاروبار بھی سیٹ کیا, اب باپ مر گیا تو اس کا اثاثہ یا میراث ساری اولاد میں تقسیم ہو. یہ بیٹھ کر کہے گا سارا کمایا تو میں, پیسہ تو میں نے یہاں سے بھیجوایا, ہمارے بھائی تو وہاں کچھ بھی نہیں کر رہے تھے, 2,000 اور 5,000 کی جاب تھی ان کی کلرکی کی, یہ جو باپ کا اتنا بڑا مکان کھڑا ہوا ہے اس وقت, یا جو پنجاب میں کہتے ہیں کوٹھی کھڑی ہوئی, تو میرے پیسے سے جو باپ نے کاروبار سیٹ کیا ہے, ٹھیک ہے چلا رہے تھے کاروبار چھوٹا تھا, میرا پیسہ گیا تو کاروبار بڑھا لیا, پہلے تو کرائے کی دکان پہ تھے, یہ تین دکانیں میرے پیسے سے بھی تو سب میرا. شرم تو ایسا نہیں ہو, جب باپ مرا تو باپ کی میراث میں تم کروڑ پتی بیٹے کا بھی اتنا حق ہے, یا 20 سال محنت کرنے والے کا بھی اتنا حق ہے, جتنا ساری زندگی پلنگ پہ بیٹھ کے چارپائی توڑنے والے بیٹے کا حق. اب یہ اس سے برداشت نہیں ہوتا, تو اسی لیے ایک پیسہ بھی وہاں بھیجواؤ تو پہلے واضح کرو. کہ باپ سے کیا واضح کریں, نہیں واضح کرو, یہ میں جمع کرنے کے لیے دے رہا ہوں, بعد میں مجھے چاہیے, یا میں آپ کو قرضہ دے رہا ہوں, جب آپ وقت آئے گا تو قرضہ واپس کریں گے, یا میں آپ کو ہبا کر رہا ہوں, آپ کو ہی دے رہا ہوں, آپ کی مرضی, جو دل چاہے آپ کریں. اکثر لوگ کیا جواب دیتے کہ ہم نے تو مولانا بغیر کسی نیت کے دے دیا, اس میں سے کوئی بھی نیت نہیں, یہ اور مسئلہ. پھر اس سے بھی بڑا ایک مسئلہ جو یہاں والوں اور پاکستان اور انڈیا والوں سب کا, ایک باپ ہے کاروبار وغیرہ کر رہا ہے, مر گیا وہ, اب جائیداد تقسیم کر, چاہے زبان چاہے یوں تقسیم نہ کرو, پیپر میں تقسیم کر لو اور واضح کر دو, تقسیم نہیں ہوتی. اب وہ کاروبار تھا اس کا, دو بیٹیاں شادی شدہ ہیں, وہ اپنے شوہر کے گھر میں ہیں, دو بیٹے کو جاب کر رہے ہیں, ایک بیٹا باپ کے ساتھ کاروبار میں تھا, وہ اسٹل اسی طرح کاروبار کو بڑھا رہا ہے. 10 سال گزر گئے, وہ کاروبار ترقی کر کے کہیں سے کہیں پہنچ گئے. اب باقی انہوں نے کہا کہ ہمیں ہمارا حصہ چاہیے, بیٹیوں نے کہا کہ جی اب ہمارے بچے بڑے ہو گئے, ہمیں ان کی شادی کرنا, بھائیوں نے کہا کہ اب ہمارے بچے بڑے ہو گئے, ہمیں ان کو تعلیم دلوانا. اب جھگڑا ہو رہا, वो जो बेटा कारोबार में बाप के साथ था और बाद में भी चलाता रहा कारोबार, वो जो इतने अरसे उसने मेहनत की, दिन रात एक किया, वो किस हिसाब से मेहनत की? वो जॉब कर रहा था इस कारोबार में तो जो उसकी तनख्वाह बनती है सिर्फ वो मिलेगी, बाकी जितना भी इजाफा हुआ है वारिसों का, या ये कि उसने वारिसों से उनका हिस्सा कर्जा लेके ये कारोबार बढ़ाया था उसका अपना, या ऐसे ही उसने एक खिदमत की खानदान की, अब बाद में होता है झगड़ा। बाप ने छोड़ा था तो 10 लाख था का कारोबार था, 1 करोड़ का, अब ये 90 लाख जो बढ़ गए, बड़ा बेटा कहता है मेहनत मैंने की है, दिन रात मैं लगा रहा हूं, सारा काम मैंने किया, इन्होंने तो कुछ किया ही नहीं है, आके झांक के भी दुकान में नहीं देखा, ही तो अपने जॉब में थे। वो जब बाप मरते वक्त 10 लाख छोड़ के गया, मैं इसी में से इनको दूंगा, वो कहते नहीं, आज वही कारोबार 1 करोड़ का हो गया, हमें इसमें से जाइए। और मसला यहां पे ये नहीं है कि कोई जुल्म कर रहा है दूसरे पर, मसला है कि वाजे ही नहीं हो पा रहा। मुश्तहर के बाद भी जाते हैं तो पहला सवाल करता है कि छोटे भाइयों ने या बहनों ने भाई को क्या इख्तियार दिया था कारोबार के लिए, कहते कोई इख्तियार नहीं था, वो बाप मर गया कारोबार चल रहा चलने में। बड़ा बेटा उसने किस नियत के साथ कारोबार को संभाला था, कोई नियत नहीं, बाप के जमाने में दुकान चला रहा था वही दुकान चलाता रहा। ये तमाम मराजे के पास और बराजरान अहले सुन्नत के जितने दारो निफ्ता है सबके पास भरे पड़े हैं ये मसले, इसका हल बताओ। इल्मे गैब उनके पास नहीं है, हालात बताएंगे लेकिन कोई इस पर तवज्जो ही नहीं देता। एक बाप है वो अपने 2 बेटों के साथ अपना कारोबार चला रहा है, एक बेटा ज्यादा काम करता है एक बेटा कम काम करता है। कहा कि जी वो बस हमारे खानदान में बड़ा इत्तेहाद है, बड़ा इत्तेफाक है, कोई झगड़ा नहीं है, दोनों कर रहे हैं, दोनों का बराबर का हिस्सा है, हिस्सा होगा। उसके बाद ऐसे ऐसे घरों में झगड़ा होते देखा, आदम की जन्नत में शैतान घुस आता है सांप की शक्ल में, कभी फिर दोनों की शादियां होती हैं और कभी शादियों के भी बात के मरहले, ससुराल वालों का इन्वॉल्वमेंट कि भाई तुम अपना हिस्सा लो, बड़े बेटे से कहा तुमने ज्यादा काम किया, उसने क्या काम किया। ये इस्लाम इंतजार नहीं करता कि पहले सर फुटव्वल हो, फसाद हो, हंगामा हो, मारधाड़ हो और उसके बाद बीच में आके कोई हल निकाले, अरे शुरू से ही सारे रास्ते बंद करता, ये सब वही है। ले जाओ इनको इन मेहरबान के रास्ते में, दूर कर दो मर जाइए, ये बता दो कि 10 दुआएं पढ़ोगे वो तुम्हारा मसला हल हो जाए, मर जाए अहमियत और उसके बाद में बात के फायदे। इसीलिए जिहाद करबला का जो एक अहम तरीन पैगाम बनता वो यही बनता है कि लोगों को इल्म दिया जाए। मैं बहुत जल्दी मैं बात खत्म कर रहा हूं जबकि आज की रात तो बहुत ज्यादा मातम की रात, 1442 हिजरा के अय्याम अज़ा की आज ये गम की आखिरी रात है। लेकिन क्या करूं, बातें इतनी बढ़ गई कंट्रोल से बाहर हो गया मेरे मौजू, फितना और फसाद बर्पा होने के बाद उसको खत्म नहीं करना, शुरू से ही रास्ते बंद कर, और ये जो रास्ते बंद होते हैं शुरू से, 10% 15% बुरे लोग हैं आप कुछ भी कर लीजिए वो हंगामा करके रहे, लेकिन जो बेचारे 70% अच्छी फीसद अच्छे लोग और लाइल्मी की वजह से प्रॉब्लम हो रहा है। इसीलिए पहली मजलिस में आपको याद होगा या आखिरी मजलिस में बात दूसरा उसका दूसरा पहलू बता रहा हूं, पहली मजलिस में मैंने कहा था कि 40 की जियारत का जुमला लयस्तन कजा इबादत मिन अल जहाला, आका हुसैन आपने ये जिहाद किया ताकि बंदों को जिहालत से निकाला जाए, पहली मजलिस थी क्योंकि 40 के फौरन बाद थी ये जियारत 40 है, और जैनब अपना जिहाद मुकम्मल करके मदीना पहुंच रही है, उसका भी यही पैगाम। जिस वक्त जैनब को शाम से रिहाई मिली, जैनब ने एक ऐसा अमल किया जो खिलाफ अक्ल भी खिलाफ फितरत भी मगर मुताबिक इस्लाम, खिलाफ अक्ल और खिलाफ फितरत क्या है, एक बहन करबला से चली और इस हालत में चली है कि जिससे वाकान मोहब्बत करती, उस माजाए के लाशे को बेगोर और कफन तीरों से छलनी जलती रहती पे देखा, फरियाद कर रही है कि मैं तेरे बदन से तीर भी नहीं निकाल सकती, मेरे सर पे चादर होती तो तेरे इस लाशे पे डाल देती जो जलते सूरज के नीचे। इस हालत में भाई का लाशा देख के गई, ظاہری اعتبار سے ایک لفظ کہہ رہا ہوں لیکن جانے میں مجبور تھی، قیدی بنا کے لیے جایا جا رہا، لیکن جس بہن کو بھائی سے محبت ہے اس کا دل وہیں اٹکا رہے، پتا نہیں میری ماں جائے پہ کیا گزرے، پتا نہیں اس کے لاشے پہ کیا گزرے، دل وہیں رہے گا۔ یہ اگر اطلاع بھی مل جائے کہ دفن کر دیا گیا لاشا، تب بھی دل کہے گا چل کے دیکھ لو۔ ادھر شام میں رہائی ملی زینب کو، عقل کہتی ہے، فطرت کہتی ہے، بہن کی فطرت کہنا چاہیے تھا سجاد بیٹا یزید سے کہو کہ جتنا جلد ہو سکے ہمیں کربلا پہنچا دے، میں ہوا پہ اڑ کے جاؤں گی کربلا، اپنے ماں جائے کو دیکھوں گی تو نہیں۔ زینب نے کہا آپ کو رہا کر کے شام میں 7 دن رہنے کے لیے ایک مکان لے کے دیا جائے۔ زینب 7 دن اس مکان میں رہے، 7 دن یا 3 دن، لیکن 7 دن کی روایت زیادہ مشہور ہے۔ رہائی کے بعد 7 دن رہنے کا مقصد کیا ہے؟ 7 دن دیر سے کربلا جائے گی، تب کربلا دیر سے جانا زینب کو قبول ہے، بھائی کا مشن نامکمل نہیں چھوڑ سکتی، کیونکہ اس پورے عرصے شام جو تبدیلی بھی آئی تھی وہ مردوں میں آئی تھی۔ شام کی عورتیں تو صرف ایک دن پہلے دن جب مکان کی چھتوں سے قیدیوں کا قافلہ دیکھ رہی تھی، اس دن تھی، دربار میں نہیں تھی۔ یزید کی بیوی ہندا بھی آ گئی تھی تو یزید سر پہ ہوا ڈال کے اس کو لے کے چلا گیا، عورتوں کو نہیں آنا ہے دربار میں، ہوں گی کچھ عورتیں وقتاً، لیکن مجموعی اعتبار سے مردوں کو تبدیل کیا، ابھی عورتوں تک حسین کا پیغام نہیں پہنچا۔ یہ 7 دن جو زینب رہائی کے بعد کربلا نہیں گئی، یہ شام میں بیٹھ کر عزاداری بھی کر رہی ہے اور حسین کا پیغام بھی پہنچا رہی ہے، فطری بات۔ جب یہ سفیدہ مٹھائی اور سارے سرایا بیبیاں شام کی عورتیں پرسا دینے آئیں تو ہر ایک نے پوچھا ہوگا کس کا سر، فرما نے کہا ہوگا میرا قاسم، لیلا نے کہا ہوگا میرا اکبر، کلثوم نے کہا ہوگا میرا عباس، زینب نے کہا ہوگا میرا بھیا حسین، اور اگر علی اصغر کا سر بھی تھا تو رباب نے کہا ہوگا میرا اصغر، تو پھر ہر ایک نے پوچھا ہوگا لیکن ہوا کیا کہ ان کے سر کاٹے گئے، فطری بات ہے، یہی سوال آئے گا۔ بس یہی سوال کا زینب انتظار کر رہی ہے، یہی سوال کا لیلا انتظار کر رہی ہے، یہی سوال کا فروا انتظار کر رہی ہے، یار ہوا کیا تھا کہ تیرے لال کا سر کاٹا گیا تھا، یہ ہوا تھا بھائی، یہ ہوا تھا کہہ کے حسین کا پورا مقصد بیان کیا جا رہا اور عورتوں کو ایجوکیٹ کیا جا رہا، عورتوں کو صحیح تعلیم دی جا رہی، علم عرفان ہوا میں اڑنے اور آسمان پہ جانے اور بغیر ٹکٹ کے تیل عرض نہیں سکھایا جا رہا، دین سکھایا جا رہا۔ جب یہ جہاد پورا ہوا تب زینب نے کہا کربلا جا کے ماں جائے کو دیکھوں، اور جب کربلا میں ماں جایا بھی دیکھ لیا تو اب زینب کو ماں کے پاس جا کے، بیٹی کتنی ہی بڑی ہو جائے اس کو سکون اور تسلی ماں کے پہلو میں ہی ملتا ہے، اب ہمیں مدینہ جانا۔ اب یہ قافلہ لوٹا، قافلہ مدینہ کی جانب چل رہا، شہر مدینہ کی دیواریں نظر آئیں، لیکن اللہ یا تو مدینہ جانے کی اتنی تڑپ تھی، اور یا جیسے ہی شہر مدینہ کی دیوار نظر آئی ایک بار کلثوم نے فریاد کی، مدینہ تو جد دینا لا تقبلینا، نانا کے شہر ہمیں قبول نہ کرنا، اب ہم تیرے اندر آنے کے قابل نہ رہے۔ ادھر کلثوم فریاد کر رہی اور ادھر زینب جلال میں آ گئی، سجاد بیٹا زینب شہر مدینہ میں نہیں جائے گی، کیسے جائے شہر مدینہ میں، جس شہر میں شہزادی بن کے رہتی تھی، بھرے گھر کے ساتھ تھی، لٹے گھر کے ساتھ کیسے جائے، میں شہر کے باہر ہی رہوں گا، ساری زندگی یہی گزاروں گا۔ خدا آپ کو کسی ایسے آدمی کے ساتھ مدینہ کی زیارت کو لے جائے جو وہاں کی زیارتیں جانتا، آج مدینہ کے اندر ہے لیکن آج بھی روضہ رسول سے بہت دور ہے وہ جگہ جہاں زینب نے کہا بیٹا ہم کو یہی ٹھہرنا، ہم نہیں جائیں گے شہر۔ سجاد امام حکم بھی دے سکتے لیکن زینب کو حکم دے، آپ بھی اما جیسی آپ کی خواہش ہے، اونٹ بٹھا دیے گئے، بشیر سے کہا گیا خیمے لگا دیے جائیں، بیویاں خیموں میں چلی گئی، اور ایک بار سجاد نے کہا بس جا کے شہر مدینہ میں لوگوں کو بتا دو حسین کا قافلہ آ گیا، یہاں تو ساری بیویاں خیموں میں گئیں، اور ادھر بشیر شہر مدینہ میں داخل ہوا، اعلان کرتا چلا مدینے والوں حسین کا قافلہ آ گیا ہے، شہر کے باہر رکا ہوا ہے، وہ جا رہا ہے۔ کہتا ہے ایک جگہ میں نے دیکھا کچھ نوجوان کھڑے باتیں کر رہے تھے، میرا اعلان سنا، سجاد نے کہا تھا ہر جگہ پہ ہر محلے میں اعلان 3 بار دہرانا، میں نے اعلان کیا، سنا، دوبارہ دہرایا، پھر سنا، آخر میں دوسرے سے تڑپ کے کہا ارے حسین کا قافل آ گیا، ہمارا دوست علی اکبر بھی آ گیا ہوگا، ذرا جلدی سے چلو، ایک سال ہو گیا ہے علی اکبر کی زیارت نہیں کی ہے۔ یہ نوجوان دوڑے دوڑے گئے، اور میں محلہ بنی ہاشم کے میں داخل ہوا, بیت محلے میں پہنچا. آقا سجاد نے کہا تھا کہ شاید لوگ تیری بات پہ یقین نہ کریں تو میرے چچا عباس کا علم لے کے جانا. میں علم عباس لے کے محلے کے بیچ میں کھڑا ہوا, اعلان کیا, اے بنی ہاشم والو حسینی قافل آ گیا. ادھر میں اعلان کر رہا تھا, میں نے دیکھا جلدی سے گھر کا دروازہ کھلا, ایک ننی سی بچی دروازے پہ آ کے کھڑی ہوئی اور میرے اعلان کو سنا. میں نے اعلان دوبارہ دہرایا, جب تیسری مرتبہ کہا, وہ بچی نے گھر کے کر کا رخ کیا اور کہا چچا محمد حنفیہ, ارے میرا بابا آ گیا ہے, مجھے جلدی سے میرے بابا سے تو ملا دو. میں سمجھ گیا یہ حسین کی یتیمہ سغرا ہے جو تڑپ تڑپ کے باپ کا انتظار کر رہی. لیکن ابھی تو میں تیسرا اعلان کر رہا ہوں, ادھر مجھے ایسا لگا کوئی میرا گھٹنا پکڑ کے ہلا رہا. میں نے جھک کے دیکھا ایک چھوٹا بچہ کھڑا. میں نے کہا میاں صاحب زادے تمہیں کیا کام, کہ ایک بات تو بتاؤ تم ہو کون, میرے بابا کا علم تیرے ہاتھ میں کہاں کیسے آ گیا, میرا بابا کہاں گیا. میں سمجھ گیا کہ یہ عباس علمدار کا چھوٹا بیٹا ہے. میں نے کہا صاحب زادے دیکھو تمہارا سارا گھر جا رہا ہے, تم بھی ساتھ چلو تمہیں پتا چل جائے گا. محلہ بنی ہاشم سے قافلہ بنا جس کے اندر ام سلمہ بھی ہیں, جس میں حسین و زینب کی پھوپھی ام ہانی بھی ہیں, اس میں زینب کے چھوٹے بھائی محمد حنفیہ بھی ہیں, اس میں یہ یتیمان آل محمد بھی ہیں. یہ قافلہ چلا کیونکہ سجاد کے ذہن میں یہی تھا کہ میں رتبے میں بڑا ہوں, عمر میں چھوٹا ہوں, رشتے میں چھوٹا ہوں, جب خاندان کی بزرگ خواتین آئیں گی زینب ان کو منع نہ کر سکیں گی. ایک مرتبہ یہ قافلہ شہر سے باہر نکلا, محمد حنفیہ کی نگاہ عالم پر پڑی, چیخ ماری, ہائے ایسا لگ رہا ہے میرا بھائی مارا گیا. لوگوں نے پوچھا کیسے پتا چلا, کہا دیکھتے نہیں علم کالے نظر آ رہے, جب میرا بھیا گیا تھا یہ سبز علم تھے, یہ سیاہ علم نظر آ رہے. اور ایک بار قافلے میں داخل ہوئے کسی سے کہا, ارے میری شہزادی میری بڑی بہن زینب کہاں ہے, جا کے زینب سے ملو. لوگوں نے اشارہ کیا, وہ زینب کا خیمہ محمد حنفیہ. زینب کے خیمے میں داخل ہوئے, وہاں زینب نہ تھی, بہت ہی ضعیف کوئی خاتون بیٹھی تھی. گھبرا کے نگاہیں نیچی کی واپس آنے لگے, کہا کہ اے ضعیفہ معاف کیجئے, میں تو اسے اپنی بہن کا خیمہ سمجھ کے آیا تھا. ہائے وہ ضعیفہ فریاد کرتی ہے, بھائی محمد حنفیہ یہ کون سا دن آ گیا کہ آج بھائی بہن کو نہیں پہچان پا رہا. ارے انا زینب انا زینب انا زینب, میں ہی تو زینب ہوں. اور جب محمد حنفیہ نے زینب سے حالات پوچھے, ایک مرتبہ تڑپ کے کہا میرا بھتیجا سجاد کہاں ہے, اسی کو پرسہ دینا ہے. زینب نے کہا سجاد خیمے کے باہر ہوں گے. محمد حنفیہ باہر آئے, چاروں طرف دیکھنے لگے, جوان بھتیجا 24 سال کا جوان بھتیجا کہیں نظر نہ آیا, کوئی مرد ہی نظر نہ آیا, صرف ایک بوڑھا آدمی نظر آ رہا. سر کے بال سفید, داڑھی کے بال سفید, بھووں کے بال سفید, چہرے پہ جھریاں پڑی ہیں, کمر جھکی ہے, 24 سال کا جوان بھتیجا تو نظر نہیں آ رہا. کہ اسی مرد بزرگ سے پوچھو, قریب گئے اور کہا اے مرد ضعیف کیا آپ نے کہیں میرے بھتیجے کو دیکھا ہے؟ اور وہ مرد ضعیف اور بزرگ کہتا ہے انا علی بن الحسین, آئے چچا محمد حنفیہ, میں ہی تو آپ کا بھتیجا سجاد ہوں. بے اختیار گلے سے لگایا, مرنے والے کے وارثوں گلے سے لگاتے ہیں نا, گلے سے لگایا, ادھر گلے سے لگایا. سجاد نے فریاد کی آہستہ, چچا محمد حنفیہ, آہستہ آہستہ. محمد حنفیہ گھبرا گئے, بیٹا کیا بات ہے؟ کہا چچا ایک سال تک جو توقع خاردار گلے میں پڑا رہا تھا اب تک اس کا زخم موجود ہے, ذرا آہستہ گلے سے لگائی. محمد حنفیہ تڑپ کے کہتے بیٹا 24 سال میں اتنا بوڑھا ہو گیا, مجھ سے بھی زیادہ بوڑھا. ارے کیسے اتنا بوڑھا ہو گیا؟ کوئی لمبی چوڑی تفصیل نہیں بتائی, کوئی بیان نہیں کیا, صرف ایک لفظ کا, ایک لفظ مڑے شام کا رخ کیا اور کہا چچا الشام الشام الشام. ارے یہ شام کے مصائب ہیں جس نے آپ کے جوان بھتیجے کو جوانی میں بوڑھا کر دیا. اور ادھر فاطمہ صغرا ایک ایک بی بی کی گود میں کوئی چیز ڈھونڈ رہی, جاتی ہے پہلے رباب کے پاس گئی, گود میں جھانک کے کچھ دیکھا, آگے بڑھ, ایک ایک بیوی کے بعد آخر میں زینب کی گود میں جھانک کے دیکھا. زینب نے حیران ہو کر کہا صغرا یہ کیا کر رہی؟ کہا پھوپھی اماں مجھے کچھ تفصیل نہیں پوچھنا, مجھے پتا ہے میرا پورا گھر مارا گیا, مجھے پتا ہے میرا بابا مارا گیا, مجھے پتا ہے میرا چچا باپ مارا گیا, مجھے پتا ہے میرا بھائی اکبر مارا گیا. بس اصغر زندہ ہوگا نا, اصغر کو کلیجے سے لگانا چاہتی ہوں. ارے زینب کیسے چھوٹی بہن کو بتائے, اصغر کی بڑی بہن کو بتائے کہ سمرا تیرا اصغر بھی مارا گیا. ہر ایک تو مقتل میں مرا مگر تیرا اصغر تیرے بابا کی گود میں تین بھال کا تیر تھا. خاندان کی بزرگ خواتین نے کہا زینب یا نہیں بیٹھو گھر کے, سجاد کو منع کر سکتی ہیں, ام سلمہ کو منع نہیں کر سکتی, سجاد کو منع کر سکتی ہیں, پھوپھی ام ہانی کو منع نہیں کر سکتی. ارے سجاد کو منع کر سکتی ہیں, ماں ام البنین کو منع نہیں کر سکتی. سب نے کہا کہا چلے, لیکن ام البنین نے زینب سے کہا چلو مگر پہلے ایک بات کا جواب دو, میرا باپ زندہ تھا جب یہ سب کچھ مسائل پیش آئے؟ زینب نے تڑپ کے کہا کہ اماں ام البنین تیرا پاس تو دونوں بازو کٹا کے مر چکا تھا, اس کے بعد ہی تو میری چادر چھنی, سجاد کی کمر پہ کوڑے پڑے, میری سکینہ کے رخسار پہ تماشے لگے. بہت مختصر بات, اب جیسے ہی مدینے میں داخل ہوئے زینب نے کہا اماں ام البنین, پھوپھی ام ہانی, نانی ام سلمہ, میں نے آپ کی بات مان لی اور شہر میں آ گئی, لیکن میں گھر میں پہلے نہ جاؤں گی, پہلے نانا کی قبر پہ جاؤں گی, پہلے نانا کو سلام کروں گی. مسجد النبوی میں ایک مرتبہ خلوت کی گئی, سب کو باہر نکال دیا گیا, صرف خاندان کی عورتیں ہیں اور زینب ہیں. زینب ایک بار قبر رسول کے قریب گئی اور پہلے تو جیسے ہم اور آپ زیارت پڑھتے ہیں, السلام علیکم یا جدہ, السلام علیکم یا نبی اللہ, نانا اپنی اس لٹی بھی نواسی کا سلام تو لے. نانا طریقہ یہ ہے کہ مسافر جب آتے ہیں تو سوغات لے کے آتے ہیں, تیری زینب بھی تیرے لیے تحفہ لائی ہے. یہ کہہ کر زینب نے چادر میں سے ایک لہو بھرا ہوا کرتا نکالا جو پورا خون میں بھرا ہوا ہے, نانا کے قبر پہ پھیلا دیا. قبر رسول سے چیخ چیخ کے رونے کی آواز آئی. زینب نے کہا نانا یہ تیرے حسین کا وہ کرتا ہے جسے پہن کے تیرا حسین مارا گیا. قبر رسول سے چیخ چیخ کے رونے کی آواز آئی. زینب نے کہا نانا یہ تو پہلا تحفہ ہے, تو رو دیا, میرے لیے ممکن نہیں ہے کہ دوسرا تحفہ تجھے دکھاؤں, بس اتنا یاد رکھ اور تیری زینب کی کمر کوفے سے شام اور کربلا سے کوفہ اتنے کوڑے تیری زینب نے تیری امت کے ہاتھ کھائے کہ کمر سیاہ پڑ گئی. ارے یہ دوسرا تحفہ ہے جو تیری زینب تیرے لیے. خدا بندہ یہ ایام ازا کی آخری مجلس, زینب کبرا مدینہ آ کے نانا کو پرسہ دینے کا واسطہ, زینب کے چاہنے والوں, زینب کے بھائی حسین کا ماتم کرنے والوں, زینب کی چادر کے محافظ عباس علمدار پہ آنسو بہانے والوں, دنیا اور آخرت کی ہر پریشانی سے محفوظ فرماؤ, ان کے گھروں کو اور گھر والوں کو اور اولادوں کو سلامت فرماؤ. خدا بندہ ہمارے تمام مرحومین کی مغفرت فرماؤ. خدا بندہ یہ بیمار امام کو اس بیماری میں جس قافلے کی قیادت کرنا پڑی اس بیمار کا واسطہ, کورونا کی اس بیماری میں دنیا بھر کے انسانوں کو شفا کاملہ عطا فرما. خدا بندہ اس سب اعضا کو بچھانے میں جس جس مومن اور مومنہ نے کسی قسم کا تعاون کیا انہیں عرافت و پریشانی سے بچا, دعائے فاطمہ زہرا کا حقدار بنا, شفاعت حسین کا حقدار بنا. خدا بندہ ویسے تو آج ایام اعضا کی آخری مجلس ہے لیکن مرتے دم تک بلکہ قبر و قیامت میں بھی ہمیں حسین کا ماتمی اور عزادار بنا اور ان مظالم کے انتقام کے لیے امام زمانہ کے ظہور میں تعجیل فرما. ربنا تقبل منا انك انت السميع العليم. ماتم حسین, ماتم